بسم الله الرحمن الرحيم، نحمده ونصلي على رسوله الكريم، أما بعد. كافي وقت گزر گیا ہے اس لیے کوئی لمبی گفتگو کا موقع نہیں ہے، مجھ سے پہلے علماء کرام نے جو باتیں پیش کی ان پر عمل کیا جائے، اصل میں ایک بہت بڑا مرض یہ ہے کہ صرف باتیں سننے کا شوق رہ گیا ہے، بیانات کا شوق، باتیں سننے کا شوق، کوئی پروگرام نہیں ہے ذہن میں کہ ہم کیا کرنا چاہتے ہیں. مثال کے طور پر یہ جو ہماری مائیں، ہماری بہنیں، ہماری بیٹیاں پورے سال میں تقریباً 40-45 ہفت، تقریباً 10 ہفتوں تک آتی ہیں، 10 پروگرام ہوتے ہیں پورے سال میں، کبھی 11 ہو جاتے ہیں. فرسٹ سنڈے آف دا منتھ کے اس کے علاوہ اور بھی پروگرام ہوتے ہیں، مگر ان کو لے لیجیے. اور یہ کتنے سالوں سے ہو رہے ہیں، تو پروگرام کیا ہوتا ہے؟ کچھ عورتیں وہ ہیں جو آتی ہیں صرف آنے کی غرض سے، بس یہ آنا مقصد ہوتا ہے ان کی ڈائری میں ہے کہ ہمیں فرسٹ ویکینڈ آف دا منتھ کے پروگرام میں شرکت کرنی ہے، بس یہ ہے مقصد، بس ہو گیا. کون بیان کرتا ہے، بیان میں کیا بات کہی جاتی ہے، اس سے ان کو کوئی غرض نہیں. ایک روٹین ہو گئی. کچھ عورتیں وہ ہوں گی جو آتی ہیں اور مقصد ان کا بیان سننا ہوتا ہے، تو وہ اس بات کا اہتمام کرتی ہے کہ بھئی کس کا بیان ہوا اور کیا بات کہی گئی. فلاں کا بیان نہیں ہوا تو ان کو ذرا صدمہ بھی ہوگا، یا بیان میں جو بات ہم سننا چاہتی تھی کہ کوئی نئی بات ہو، کوئی علم میں اضافے کی بات ہو، وہ نہیں ہوا تو ان کو صدمہ ہوگا، خوشی ہوگی کہ اچھا بیان ہوا، کچھ علم میں اضافہ ہوا، کچھ وہ باتیں ہوئی جو میری زندگی سے تعلق رکھتی تھی، خوشی ہوئی، بس سن کر کے چلے گئے. بس تقریباً بیان سننے کے لیے آنے والوں کی یہ دو شکلیں ہیں، یوں ہی آ گئے، یوں ہی چلے گئے، آئے بیان مقصد تھا، سنا اور چلے گئے، بس آگے کوئی پروگرام نہیں. اب اس وقت جس مجلس میں ہم بیٹھے ہوئے ہیں، اس میں ہمارے ایک ساتھی نیو یارک سے آئے ہوئے، اسی فرسٹ سیٹرڈے آف دا ویکینڈ کی غرض سے آئے، آنا تھا انگلینڈ، تو انہوں نے اس کو ٹارگیٹ کیا کہ بھئی میں ایسے ویکینڈ میں جاؤں کہ یہ پروگرام مجھے مل جائے خانقاہ کا. وہ کتنا دور سے آئے، ان کو کل کا پروگرام ملا، آج کا پروگرام ملا، अभी ट्यूसडे को वापस चले जाएंगे, फ्लाइट है इनकी। तो इन्हें पूछना चाहिए कि सिवाय इसके कि मेरी प्रोग्राम में शिरकत हुई क्या हासिल हुआ, मेरी कोई गलत आदत छूटी, मैं वहां से किसी गुनाह से तौबा करके आया कि अब ये काम हरगिज नहीं करना है, मेरी जिंदगी में कोई कमी थी उसका मैं पक्का फैसला करके वहां से आया कि नहीं अब ये कमी नहीं रहेगी, तिलावत की कमी थी अब से तिलावत जरूर होगी, मामूलात की कमी थी अब से मामूलात जरूर होंगे, कितने सालों से हमारा ये प्रोग्राम हो रहा है। अगर हमारी माएं, हमारी बहनें, हमारी बेटियां, हमारे दोस्त अहबाब ये फैसला कर लेते कि हमें फर्स्ट सैटरडे ऑफ द मंथ में से या फर्स्ट संडे ऑफ द मंथ में से या फर्स्ट वीकेंड में से एक बुरी चीज को हमारी जिंदगी से निकालनी है या एक अच्छी चीज को हमारी जिंदगी में लानी है, बस एक, या तो एक अच्छी चीज आती एक अच्छी चीज निकलती एक बुरी चीज निकलती, ये अगर फैसला कर लेती हमारी माएं बहनें हमारे दोस्त अहबाब मैं खुद भी, तो कितने सालों से ये मजलिसें चल रही हैं, अब तक में कितनी इसलाह हो गई होती। मिसाल के तौर पर रोजाना 300 मरतबा दुरूद शरीफ पढ़ना चाहिए, यहां कुछ हजरात बैठे हुए होंगे जो रोजाना 300 मरतबा दुरूद शरीफ नहीं पढ़ते होंगे, हमारी माएं और बहनें ऊपर होंगी जो 300 मरतबा रोजाना दुरूद शरीफ नहीं पढ़ती होंगी। अब ये बातें कितनी मरतबा हुई मजलिसों में, कल सैटरडे की मजलिस में भी ये बात हुई, तो किसी एक मजलिस में अगर हम ये फैसला कर लेते कि नहीं अब ये मेरी जिंदगी में आ जाएगी, जिस चलो इस वीकेंड में 100 बातें कही गई, तो एक मोमिन की शान तो ये होनी चाहिए कि 100 की 100 पर अमल करना चाहिए, अगर 5 बातें बतलाई गई तो 5 की 5 पर अमल करना चाहिए, मगर छोड़ दीजिए सिर्फ एक बात को ले लीजिए, हमारी फ्राइडे की मजलिस होती है, जुमे के दिन की मजलिस, उसमें अगर ये तय कर लें कि एक बात जरूर जिंदगी में आनी चाहिए उस मजलिस में से, और लिखो कि इस फ्राइडे को मैं ये फैसला कर रही हूं कि ये चीज मेरी जिंदगी में अब आ जानी चाहिए, बस फ्रॉम टुडे, तो कितना फायदा होता है। तो बातें बहुत होती हैं, सिर्फ बातों से कुछ नहीं होता, ये बातें अल्लाह ताला शानहु की नेमत है, जैसे दस्तरखान पर खाना चुन दिया जाए और किस्म किस्म के सालन और किस्म किस्म के खाने हों और आप दस्तरखान पर बैठ गए, भूख भी बहुत है मगर अब खानों को सिर्फ आप देखते रहे, खाना खाए नहीं, क्या फायदा। अब एक वो शख्स भूख की वजह से मर जाता है जिसके सामने खाना नहीं है, और एक वो शख्स भूख की वजह से मर जाता है जो दस्तरखान पर बैठा हुआ है। तो जिन लोगों को ऐसे दीनी दस्तरखानों पर आने की सआदत नसीब होती है उसके बावजूद भी वो रूहानी एतबार से भूखे रहते हैं, और अल्लाह न करे, अल्लाह न करे कहीं हम ये भूख की मौत न मर जाए, रूहानी मौत भूख की वजह से न मर जाए। तो दस्तरखान पे बैठा हुआ आदमी अगर मर जाए कितने अफसोस की बात है, कितने अफसोस की बात है। तो बस यही कहना चाहता हूं, इसलिए कि काफी वक्त हो गया है और خاص طور پہ عورتوں کا جب مجمع ہو انہیں کام کاج بھی ہوتے ہیں گھروں میں اپنے طور پر کے عمل کا اپنی زندگیوں میں کچھ چیزیں جو ہمارے معاشرے میں عام ہوتی ہیں وہ آ جاتی ہیں وہ بھی بہت اچھا ہے نعمت ہے مثال کے طور پر کیا مسواک کی سنت عام ہے تو ہم نے بھی دیندار بننے کے شوق میں دوسروں کو دیکھ کر مسواک ہم نے بھی شروع کر دیا الحمدللہ اللہم لک الحمد ولک الشکر بہت اچھا ایک مسواک کی مثال دے رہا ہوں مسواک ہمارے معاشرے میں اہم سمجھی جاتی ہے ایک مسواک کی چیز کی یہ سنت ہے اللہ کے نبی صلی اللہ علیہ وسلم وہ ہے کہ نہیں تو بہت اچھا ہے تہجد کی نماز کا شوق دل میں ہوتا ہے بھائی کیوں اس لیے کہ ہمارے عرف میں تہجد بہت اہم ہے کہ تہجد کے وقت میں اٹھ کر کے نماز کوئی پڑھے تمہیں بہت اگر کوئی یہاں کہہ دے کہ میں روزانہ تہجد کے لیے اٹھتا ہوں تو ہم اس کو بزرگ مان لیں گے کہ اوہ تہجد پڑھتا ہے یہ شخص اور واقعی نعمت ہے بہت اچھا ہے مگر سوال یہ ہے کہ دل کے اندر مسواک کا جتنا شوق ہے اور امپورٹنس ہے تہجد کی نماز کا جتنا شوق اور جتنا امپورٹنس ہے گھر سے ٹیلی ویژن نکالنے کا بھی اتنا ہی شوق ہے حالانکہ یہ زیادہ خطرناک ہے گھر میں ٹی وی ہے فلم چل رہے ہیں فحاشی عریانیت تہجد بہت مبارک مسواک بہت مبارک مگر تہجد اور مسواک اتنا اہم نہیں ہے جتنا یہ گھروں سے ٹی وی کا نکلنا فلموں سے توبہ کا ہونا مگر دیکھو ہمارے عرف میں ہمارے ماحول میں گھر میں ٹی وی کا ہونا یہ بہت لائٹلی لیا جاتا ہے فلموں کو دیکھنا تو حرام ہے میوزک سننا حرام ہے نامحرم عورتوں کو دیکھنا ناجائز ہے کتنے گناہ ہے ایک ٹی وی کے اندر کتنے گناہ ہے بہت سے لوگ صرف فوٹوگرافی پر بیٹھے رہتے ہیں کہ بھائی فوٹوگرافی ناجائز ہے اس لیے ٹیلی ویژن ناجائز اور چونکہ اب کچھ علماء نے فوٹوگرافی کے جواز کا قول کہہ دیا ہے تو اب کوئی حرج نہیں نا 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 ٹی وی اس لیے تھوڑا ناجائز ہے فوٹوگرافی کی وجہ سے ناجائز فوٹوگرافی بھی ایک ریزن تھا تو چلو بھائی اب نہیں ہے ابھی بھی اکثر مفتی تو یہی کہتے ہیں کہ فوٹوگرافی پرمیسیبل نہیں ہے میجورٹی والے میں یہی کہتے ہیں ابھی بھی بڑے بڑے جو ہمارے دارالافتاء ہیں دیوبند ہے سہارنپور ہے وہ سب منع کرتے ہیں کہ فوٹوگرافی جائز نہیں مگر لیٹس پٹ دیٹ اسائیڈ ایک طرف رکھ دو اس کو کہ یہی ایک وجہ ہے میوزک ہے کوئی ٹیلی ویژن پر پروگرام جس میں میوزک نہ ہو ہمارے پاکستان ہے سیریا ہے جورڈن ہے یہ جو ہمارے اسلامی ملک ہیں ان میں ٹیلی ویژن پر بہت سارے اسلامی پروگرام ہوتے ہیں وہ شروع ہوتے ہیں میوزک سے اسلامی پروگرام میوزک سے شروع ہو رہے ہیں ہمارے حضرت دودھیانوی رحمتہ اللہ علیہ یہ پوچھا کرتے تھے حضرت کی تحریروں میں ہے کہ میں بڑے ادب سے پوچھتا ہوں ان لوگوں کو جو اسلامی پروگرام چلاتے ہیں ٹی وی پر کہ تمہارے کسی پروگرام سے ایک آدمی نمازی ہوا ہے حضرت پوچھتے تھے یہ تو ذہن میں ایسی بات ہے کیا کہ ایک شخص مسجد میں بیٹھ کر 100 آدمیوں کے سامنے تقریر کرتا ہے اور ٹیلی ویژن کے اوپر جب پروگرام ہوتا ہے تو لاکھوں آدمی سنتے ہیں اس پروگرام کو تو کتنی ہدایت پھیل رہی ہوگی یہاں ہوتا ہے پہلی بات ہے کہ کتنے آدمی سنتے ہیں کتنے آدمی دیکھتے ہیں دینی پروگرام کو جس گھر میں ٹی وی ہوتا ہے اس گھر میں दीनी प्रोग्राम को कितने लोग देखते हैं और नाजायज प्रोग्रामों को कितने लोग देखते हैं, कितने घंटे दीनी प्रोग्राम में गुजरते हैं और कितने घंटे नाजायज प्रोग्राम में। फिर ये कि दीनी प्रोग्राम जो नशर करने वाले लोग हैं, जो प्रेजेंटर्स हैं, उनमें सही को लकीदा कितने हैं। बहुत से घराने हैं जिनमें टीवी है और फासिद अकीदे वालों के प्रोग्राम लोग देखते हैं, इस्लामी प्रोग्राम समझकर। और वो इस्लामी प्रोग्राम है, प्रेजेंटर जो है वो दाढ़ी नहीं उसकी, उसकी दाढ़ी कटी हुई है। वो प्रेजेंटर जो है वो बेहिजाब और बेनकाब औरत को ला करके इंटरव्यू ले रहा है उसका। और चूंकि इस्लामी प्रोग्राम, तो लोगों के जहन में ऐसा बैठता है कि यहां जो कुछ होता है इस्लामी कायदे से होता है। फिर ऑन एयर सवाल का सिलसिला होता है, लोग फोन करते हैं, सवाल पूछते हैं इस्लाम के बारे में, और जो जवाब दे रहे हैं वो फिट भी नहीं होते। कभी कभी तो 10 सवाल में से जो जवाब दिए जाते हैं 10 के 10 जवाब गलत होते हैं, और 10 में से 8 तो गलत होते ही हैं। तो इस्लामी प्रोग्राम पर बेपर्दगी है, इस्लामी प्रोग्राम पर म्यूजिक है, और उसके अलावा जो दूसरे प्रोग्राम है, फिल्म वगैरह, जैसे रास्ते में चलते हुए किसी नामहरम औरत को देखना जायज नहीं है, इसी तरह टेलीविजन पर अगर वो न्यूज प्रेजेंटर औरत होती है तो उसे देखना जायज नहीं है। वो एक ही कानून है। बल्कि रास्ते में चलते हुए बदनजरी करना उतना खतरनाक नहीं जितना टीवी के ऊपर, इसलिए कि रास्ते में तो किसी की हया भी होती है। वो औरत यह 2 मिनट में गुजर जाती है, यहां 8 घंटे तक देखता रहता है, 1 घंटे तक देखता रहता है, और फिल्मों में तो पता नहीं क्या क्या होता होगा। तो अर्ज ये कर रहा हूं कि सीरियसनेस के साथ पूरी शरीयत को सीखने की जरूरत है। इल्म हासिल करो ज्यादा से ज्यादा इल्म, इल्म हासिल करो भाई, समझे। इल्म से रास्ता मालूम होता है, हमारी मंजिल और हमारा डेस्टिनेशन क्या है, अल्लाह ताला शानुहु की मोहब्बत, अल्लाह से ताल्लुक। उसके लिए रास्ता शरीयत, पाथ इस शरीयत। यहां से बोल्टन जाना है और ये मालूम ही न हो कि यहां से हमें M1 पर जाना है, उसके बाद A50, उसके बाद M6, उसके बाद M60, कैसे बोल्टन पहुंचेंगे, रास्ता ही मालूम नहीं। रास्ता मालूम होना चाहिए जी, रास्ता। और ऐसे ही आंख बंद करके रास्ता मत तलाश करो, इसलिए कि मुमकिन है कि आपको स्टडी करना चाहिए M1, A50, M6 और M61, पर आप स्टडी कर रहे हैं M5 को, स्टडी कर रहे हैं M40 को। कल ही मैं कह रहा था कि बाज मुरीदों को शौक होता है मारिफ मसनवी पढ़ने का, भाई किसने कहा तुमको पढ़ने के लिए, है खुद ही मारिफ मसनवी पढ़ने लग गए, किसको पूछा। पहले M1 और A50 का रास्ता मालूम करो, फिर M6 पर जाओ। अब M6 पर कैसे पहुंचना है वो तो मालूम नहीं है, और वो स्टडी कर रहे हैं कि M6 पर से M61 लूंगा तो बोल्टन पहुंच जाऊंगा, मगर M6 पर कैसे पहुंचेगा। इस्लामिक दावा एकेडमी से पहले तो M1 कैसे मिलता है वो मालूम करो, तो बजाय ये मालूम करने के वहां चला गया। कैसे मंजिल तक पहुंचेगा। तो ये एक सबक जो बार बार मैं दोहराता हूं वो ये है कि सही इल्म हासिल करो, समझे। बाज लोग मिलते हैं तो पूछते हैं, फोन पर पूछते हैं कि पाकिस्तानी टीवी पर फना एक प्रोग्राम होता है, उस पर जो प्रेजेंटर है उसने ये मसला बयान किया है। वो कहां पढ़ा हुआ आलिम है, किस मदरसे में उसने पढ़ा है, बोलने का सलीका आ गया। आध घंटे पौन घंटे एक घंटे तक चर्ब जुबानी से बात करने का सलीका है उसके पास, तो वो बात कर रहा है। काफिया बंदी के साथ पहले ही सर हट करके एक तकरीर तैयार की हुई होती है, खींच लेता है लोगों के दिलों को, बस लग गए आप। वो बहुत बड़े स्कॉलर हो गए, बहुत बड़े आलिम हो गए। और आप अगर टीबी के बीमार हो, टीबी के बीमार, और पाकिस्तान के किसी चैनल पर किसी डॉक्टर साहब को आप कोई तकरीर करते हुए सुने कि टीबी के बीमारी के लिए फुला फुला नुस्खा इस तरह तैयार करके पिया जाता है, तो उसको इस्तेमाल करने से पहले आप मालूम करेंगे कि ये किस कॉलेज में पढ़ा हुआ है, किस यूनिवर्सिटी का डॉक्टर है। भाई डॉक्टर भी है कि नहीं, पर दीन के बारे में दाढ़ी काटने वाले को भी आपने स्कॉलर समझ लिया। भाई कुछ समझ में आ रहा है? अल्लाह ताला की शान भी अजीब है मेरे भाइयों, अजीब शान अल्लाह की। सही इल्म वालों को हदीस में और कुरान में उलमा कहा जाता है, गौर से सुनिए इसको। सही इल्म वालों को कुरान और हदीस में उलमा कहा जाता है। ये जितने लोग हैं जिन्होंने किसी सही जगह पर पढ़ा नहीं है वो खुद को भी स्कॉलर कहते हैं, आलिम नहीं कहते। इज अ वेरी ग्रेट स्कॉलर, ये उर्दू में भी बोलते हैं कि ये बहुत बड़े स्कॉलर हैं, आलिम नहीं कहते। अल्लाह ताला ऐसे लोगों पर आलिम का लेबल आने ही नहीं देते, इसलिए अगर इन पर अगर आलिम का लेबल आ गया तो गड़बड़ हो जाएगी। देखो कितना आसान कर दिया अल्लाह ने, ये अपने आप को आलिम और मौलाना कहने में शर्म महसूस करते हैं ऐसे लोग, स्कॉलर कहते हैं अपने आप को। सही इल्म, सही सही इल्म सबसे पहली बात, और इसके लिए अपने आप को ऐसे आलिम से जोड़ लो जिसको आप पहचानते हैं, जिसके बारे में आपको इत्मीनान है कि भाई ये आखिरत की फिक्र रखने में। बस मैं कहा करता हूं कि आपके जिस इलाके में आप रहते हैं वहां एक छोटी सी ग्रोसरी की दुकान है, वहां आपकी जरूरत की सारी चीजें मिल जाती है, तो आप लंदन शॉपिंग के लिए क्यों जाएंगे? आपको आलिम बनना नहीं है, आपको कोई मुहक्किक बनना नहीं है, आपको इतने इल्म की जुस्तजू है जिससे आपकी दीनी जिंदगी अच्छी तरह चलती रहे, तो आपका मकामी जो ग्रोसरी छोटा सा मौलवी है ना उसके पास जाकर के अपनी जरूरत पूरी करते रहो। जिस दिन वो आपकी जरूरत पूरी न कर सके उस दिन फिर फिक्र कीजिए। एक शौक हो गया है, YouTube पर जाकर इसको सुने उसको सुने, फुला कॉन्फ्रेंस में जाए फुला प्रोग्राम में जाए, बस सुनने का एक शौक है, तलब इल्म नहीं है। जो लोग इल्म सही के लिए निकलते थे पुराने जमाने में, तो एक आलिम के पास चले जाते थे, 20 साल तक उसी के पास पड़े रहते थे कि मेरी जरूरत यही पूरी हो रही है। और बस दफा जाते हैं ना, दुकानें ऐसी होती है इंडिया पाकिस्तान में, छोटी सी दुकान में चले गए और आपने कहा कि फुला चीज, तो कि नहीं है मगर 3 दिन में मंगवा दूंगा, तो تو آپ شہر تک جاتے ہیں؟ آپ کہتے ہیں بہت اچھی بات ہے میں 3 دن کے بعد آؤں گا. بھائی میں شہر تک کیوں جاؤں جب یہیں سے میری چیز مل جاتی ہے؟ تو چھوٹے موٹے جس خدا ترس آپ کے مسجد کے امام سے آپ کا تعلق ہوگا اس کو کوئی چیز معلوم نہیں ہوگا تو وہ کہے گا کہ میں 3 دن کے بعد تم کو فتویٰ منگوا کے دے دوں گا. وہ کسی معتبر مفتی سے پوچھ کر آپ کو بتا دے گا کیا ضرورت ہے آپ کو ادھر ادھر جانے کی. جہاں آپ کی ضرورت پوری ہو جاتی ہے وہاں لگے رہو, چمٹے رہو اور پوچھ پوچھ کر عمل کرتے رہو. اور اگر آپ کو بہت علم چاہیے تو کسی مدرسے میں داخلہ لے لو اور خود عالم بن جاؤ. بس دو ہی چوائس ہے. اگر عالم نہیں بننا ہے اور اپنی زندگی کے میں میری بیوی میرے بچے ہم کیسے دین پر رہے تو اس کے لیے شاپنگ مت کرو. اور اللہ تعالی شانہ کے یہاں کوئی چھوٹ نہیں سکے گا, اس لیے کہ آپ میں سے یہاں جتنے لوگ بیٹھے ہوئے ہیں سب نے محسوس کیا ہوگا کہ زندگی میں ایک مرتبہ نہیں بار بار ہم ایسے عالم سے ٹکرا جاتے ہیں جس پر ہمیں پورا اطمینان ہوتا ہے کہ یہ اللہ والا ہے اور یہ ہمیں غلط مشورہ نہیں دے گا, یہ ہمیں غلط مسئلہ نہیں بتائے گا, یہ ہماری آخرت کی فکر کرے گا. بار بار ایسے ٹکرا جاتے ہیں. اب لیسٹر میں ہے, کسی وجہ سے نیو یارک چلے گئے, وہاں پہنچتے ہی 2 مہینے کے اندر اندر آپ کو عالم مل جائے گا. میں جانتا ہوں ایسے کئی لوگوں کو کہ اللہ ان پر فضل فرماتے ہیں. طلب صحیح ہونی چاہیے, اللہ ضرورتیں پوری فرماتے ہیں. دین کی ضرورتیں اللہ پوری فرماتے ہیں اگر ہمارے دل میں صحیح طلب ہو تو. دیکھو یہ ڈیزرٹ جو ہے نا, ڈیزرٹ وہاں بارش نہیں ہوتی. کیوں بارش نہیں ہوتی؟ اس لیے کہ وہاں کچھ ہوتا ہی نہیں جس کو پانی کی ضرورت ہو. تو بارش کو لانے کے لیے کیا کرتے ہیں؟ ایک گرینری کا پروجیکٹ بناتے ہیں. یہ حکومتیں جو ہیں بڑی بڑی, یہ ابو ظبی ہے, یہ دبئی ہے, ان ملکوں میں پہلے کبھی بارش نہیں ہوتی تھی. پھر حکومت نے ایک پروجیکٹ بنایا. کیا پروجیکٹ بنایا؟ 1 لاکھ کھجور کے درخت لگا دو, 1000 ایکڑ کے اندر گرین گراس لگا دو. جن ملکوں میں بارش نہیں ہوتی تھی وہاں درخت اور یہ سبزہ جب لگایا گیا تو بارش برسنی شروع ہو گئی. کیوں؟ اس لیے کہ جس جگہ پر جس چیز کی ضرورت ہوتی ہے اللہ اس کا خود انتظام فرماتے ہیں. جب دنیاوی اور مادی حیات کے لیے اللہ تعالی اپنی بارگاہ سے فیضان فرماتے ہیں تو روحانی حیات کی اگر کوئی فکر کرے گا تو اللہ کیوں فیضان نہیں فرمائے گا؟ ایسی ویسی بات نہیں ہے, آپ تحقیق کیجئے عربستان کے بارے میں کہ وہ ملک جہاں کبھی بارش نہیں ہوتی تھی اور آج بھی جس جگہ پر بارش کی کمی ہوتی ہے اس کے بہت سارے علاجوں میں سے ایک علاج یہ ہے کہ جہاں گرینری آتی ہے وہاں بارش بڑھ جاتی ہے. 1000 درخت ہوتے ہیں وہاں بارش اگر 50 گیلن ہوتی ہے تو 2000 ہوئی تو وہاں 100 گیلن شروع ہو جائے گی. نظام ہے اللہ, ضرورتیں اللہ پوری فرمائے. آپ طلب رکھیے کہ ہمیں اللہ سے جڑنا ہے, اللہ آپ کی ضرورت پوری کرے گا. تو میں کوئی ترتیب سے تقریر نہیں ہے, ویسے بھی سر بہت بھاری ہے. دعا فرمائے اللہ عافیت دے دے, کئی دنوں سے کنٹینیوس ہیڈیک ہے. مگر اللہ کی بات کرنے میں لطف آ جاتا ہے تو پتہ نہیں چلتا. تو ٹھیک ہے بھائی, علم صحیح علم, اچھے عالم کو تلاش کرو, صحیح عالم کو, اوتھینٹک سورس, اور علم صحیح کے بعد اس پر عمل. تو علم صحیح کی روشنی میں ان دا لائٹ آف اوتھینٹک علم چیک کرو कि मेरी जिंदगी में क्या बुरा है। आप घर चले जाओ, आप घर चले जाओ, आप घर चले जाओ, आप घर चले जाओ, घर जाकर के बैठ के आज ही एक लिस्ट बनाओ कि मेरे अंदर कौन सी बुरी चीजें हैं जिसको मुझे निकालने की जरूरत है अकॉर्डिंग टू द नॉलेज दैट आई हैव एट द मोमेंट। गिबत है, लिखो उसको कि गिबत आई मस्ट गेट रिड ऑफ गिबत। बदगुमानी, सस्पिशियस थॉट्स, आई मस्ट गेट रिड ऑफ इट। What are the good things that I don't have in life, which I would like to have in my life? Good things. कभी तहज्जुद नहीं है, चलो लिखोगे तहज्जुद। मुहर्रम के रोजे नहीं रखती, भी लिखो मुहर्रम के रोजे। तिलावत, चलो भी लिखो तिलावत। The important things that you have in life. बस ये दो लिस्ट हो गई। अब इसमें नया नॉलेज आता जाए तो उसमें बढ़ाते जाओ। और फिर क्या करो, ब्रैकेट के अंदर लिख लो कि इसमें फर्ज किया है और वॉलंटरी किया है। ऑप्शनल कंपलसरी, ऑप्शनल कंपलसरी, ऑप्शनल कंपलसरी, ऑप्शनल कंपलसरी। और फिर कोशिश करो, टारगेट बनाओ कि हफ्ते में एक चीज जिंदगी में आनी चाहिए, एक चीज निकलनी चाहिए। टेक द इजीएस्ट वन एंड ब्रिंग इट इन योर लाइफ और टिक कर दो उसको कि चलो भाई ये 10 चीजें निकालनी थी उसमें से एक चीज निकल गई, 10 चीजें लानी थी उसमें से, करके देखो। यानी कोई प्रोग्राम हो हमारा कि मरने से पहले पहले हम कंप्लीट मोमिन हो जाएं और अल्लाह हमसे राजी हो जाए। अल्लाह मुझे भी तौफीक दे, आप सब दोस्तों को भी तौफीक दे। प्रोग्राम नहीं बनाएंगे तो कुछ हासिल नहीं होगा। एक आदमी कमाता है तो प्रोग्राम बनाता है। क्या प्रोग्राम बनाता है कि आई वॉन्ट टू सेव 30,000 pounds सो दैट आई कैन बाई ए हाउस। देखो प्रोग्राम। और कुछ लोग ऐसे होते हैं कि उनका घर खरीदने का कोई प्रोग्राम नहीं होता है। तो ऐसे लोगों की अर्निंग्स ये पहले आदमी से ज्यादा होती है, फिर भी वो सेव नहीं कर सकते। और जो प्रोग्राम बनाते हैं कि नहीं मुझे 30,000 pounds सेव करना है, तो अर्निंग कम होती है फिर भी वो सेव करते हैं, इसलिए प्रोग्राम है। प्रोग्राम के बगैर कोई चीज हासिल नहीं होती। यूनिवर्सिटियों में कोर्सेज है, वो क्या है, एक प्रोग्राम है कि 4 years तक मुझे इतने घंटे स्टडी करना है, ये प्रोग्राम, तब जाकर के। वरना किसी भी यूनिवर्सिटी में दाखिल करो आपके भाई एज एंड वेन, आज जाऊंगा, कल जाऊंगा, परसों जाऊंगा, चलो इस एग्जाम को छोड़ दो, नेक्स्ट एग्जाम हो। कभी डॉक्टर नहीं बनेगा, कभी आर्किटेक्ट नहीं बनेगा। ये मदारिस के अंदर जो निजाम है कि 6 साल एवरीडे 6 आवर्स, क्यों ये क्यों, ये प्रोग्राम है। घरों में खाने का वक्त फिक्स होता है कि नहीं, कि लंच 12 o'clock, जो लोग काम पे जाते हैं सैंडविच ले जाते हैं, ये प्रोग्राम है अपना कि दोपहर को सैंडविच और 6:30 को आकर सबसे पहले सफर। प्रोग्राम के बगैर कोई कामयाब नहीं होता। तो हर चीज के लिए प्रोग्राम है। प्रोग्राम अगर नहीं है तो सिर्फ उस चीज का जिसके लिए हमें अल्लाह ने पैदा किया है। सुना ये जुमला, हर चीज का प्रोग्राम है। अगर प्रोग्राम नहीं है तो किस चीज का, उस चीज का जिसके लिए अल्लाह ने पैदा किया है। जिस काम के लिए अल्लाह ने पैदा किया उसका कोई प्रोग्राम नहीं। उलमा से ताल्लुक, मुरीद भी हो जाते हैं मगर कोई प्रोग्राम नहीं। तो बस भाई प्रोग्राम बनाओ और इसकी तरफ कोशिश करो। अल्लाह मुझे भी तौफीक दे, आप सब दोस्तों को भी तौफीक दे। وآخر دعوانا الحمد لله رب العالمين وصلى الله على نبينا محمد وعلى آله وصحبه الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على رسوله سيدنا ومولانا محمد وعلى آله وصحبه أجمعين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا وتب علينا إنك أنت التواب الرحيم يا مصرف القلوب صرف قلوبنا على طاعتك يا مقلب القلوب ثبت قلوبنا على دينك اللهم احفظنا من كل بلاء الدنيا وعذاب الآخرة یہ ارحم الراحمین، رحم کا کرم کا معاملہ فرما، یسر و سہولت کا معاملہ فرما، عفو و عافیت کا معاملہ فرما، فضل و عنایت کا معاملہ فرما، ہم سب کے گناہوں کو معاف فرما، ہماری لغزشوں سے درگزر فرما، صراط مستقیم پر چلنے کی جمنے کی توفیق عطا فرما، الہ العالمین دین کا پروگرام ہمیں نصیب فرما، الہ العالمین روحانی ترقی کے لیے پروگرام بنانے کی توفیق عطا فرما، الہ العالمین ہمیں برائیوں سے پاک فرما، اچھائیوں سے آراستہ فرما، ہمارے ظاہر کو ہمارے باطن کو درست فرما دے، الہ العالمین تو ہمیں جیسے دیکھنا چاہتا ہے ویسا ہمیں بنا دے، تو ہمیں جیسا دیکھنا چاہتا ہے ویسا ہمیں بنا دے، تو ہمیں جیسا دیکھنا چاہتا ہے ویسا ہمیں بنا دے، الہ العالمین ہم سب کو صحتیں عطا فرما، عافیتیں عطا فرما، اپنے وقت پر حسن خاتمہ نصیب فرما، الہ العالمین ہماری زبانوں کو تیری یاد سے تر و تازہ فرما، ہمارے دلوں کو تیری محبت سے منور فرما، الہ العالمین جو کچھ کہا جاتا ہے سنا جاتا ہے الہ العالمین صرف کہنے اور سننے ہی کی حد تک محدود رہتا ہے، الہ العالمین ہمیں عملی جامہ پہنانے کی توفیق عطا فرما، الہ العالمین دور دور سے تیری بندیاں، دور دور سے تیرے بندے ان پروگراموں میں شرکت کرتے ہیں، الہ العالمین ان سب کے آنے کو قبول فرما، الہ العالمین سب کو اپنی محبوب بندیوں میں شامل فرما، اپنی عاشق بندیوں میں شامل فرما، الہ العالمین سب کو اپنا قرب خاص نصیب فرما، الہ العالمین سب کو مقبول بنا دے، سب کو قبول فرما لے، ہم سب کو قبول فرما لے، ہم سب کو قبول فرما لے، تو بڑا رحیم داتا ہے الہ العالمین، تو رحمان ہے رؤوف ہے الہ العالمین، تو ودود ہے یا ارحم الراحمین، تو غفور اور غافر اور غفار ہے الہ العالمین، ہماری طرف توجہ فرما دے، توجہ فرما دے، توجہ فرما دے اور ہمیں اپنا بنا لے، ہماری دنیاوی اخروی ساری ضرورتیں پوری فرما دے، الہ العالمین اسلامک دعویٰ اکیڈمی کے پلیٹ فارم سے جتنے دین کے کام ہو رہے ہیں سب کو شر سے بچا لے، سب کو خیر سے مالا مال فرما دے، برکات سے مالا مال فرما دے، خصوصاً یہ جو دو سالانہ کانفرنس آ رہے ہیں ان میں بہت زیادہ شرف قبول عطا فرما، ہدایت کے پھیلنے کا ذریعہ بنا، لوگوں کو اس کی طرح متوجہ فرما دے، الہ العالمین اس کے لیے جو ابھی سے محنت ہو رہی ہے اس محنت میں بھی کامیابی عطا فرما، سب کے لیے نجات کا ذریعہ بنا، پورے عالم کے لیے ہدایت کا ذریعہ بنا، علماء کی زبانوں میں تاثیر پیدا فرما، فیضان فرما، الہ العالمین جو مانگا وہ بھی عطا فرما، جو مانگنا چاہیے تھا نہیں مانگ سکے وہ بھی عطا فرما، یہ جو بچے الہ العالمین چھوٹے چھوٹے آئے ہوئے ہیں ان سب کو اپنے اپنے ماں باپ کی آنکھوں کی ٹھنڈک بنا، انہیں خدام دین میں شامل فرما، تیرے محبوب صلی اللہ علیہ وسلم کے عشاق میں شامل فرما، الہ العالمین آنے والوں میں سے کسی کو محروم نہ فرما، الہ العالمین کسی کو بھی محروم نہ فرما، الہ العالمین ہم بالکل مستحق نہیں ہیں، الہ العالمین بس تو فضل فرما، الہ العالمین ہم تیرے فضل کے بھکاری ہیں، الہ العالمین فضل فرما، ہماری بگڑی ہوئی کو بنا دے، ہماری بگڑی ہوئی کو بنا دے، الہ العالمین مرنے سے پہلے پہلے تو راضی ہو جا، مرنے سے پہلے پہلے تجھے راضی کرنے والے کاموں کی توفیق عطا فرما، الہ العالمین ہم تجھے منہ دکھانے کے قابل نہیں، الہ العالمین موت بالکل قریب ہوتی چلی جا رہی ہے، زندگی ہماری ختم ہوتی جا رہی ہے، الہ العالمین الہ العالمین تیرے دربار میں حاضر ہی کیا لیے ہم تیار نہیں ہیں، الہ العالمین تو ہمیں توفیق عطا فرما اور تجھے منہ دکھانے کے قابل بنا دے، حسن خاتمہ کی دولت سے مالا مال فرما، الہ العالمین فتنوں میں مبتلا ہوئے بغیر الہ العالمین اپنے دربار میں حسن خاتمہ کے ساتھ ہمیں الہ العالمین سعادت حسن خاتمہ کی سعادت عطا فرما، جن جن بھائیوں نے بہنوں نے ہمیں دعاؤں کے لیے کہا ہے لکھا ہے، جو ہم سے متوقع ہے، جن کا ہم پر حق بنتا ہے، جو ہم سے محبت تعلق رکھتے ہیں، خصوصاً ہمارے ماں باپ، ہمارے اساتذہ، ہمارے مشائخ، ہمارے اہل و عیال، دوست احباب، حاضرین مجلس، شرکائی مجلس، سبھی کے تمام جائز دین مقاصد کو پورا فرما، سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين الحمد لله رب العالمين وآخر دعوانا أن الحمد لله.